بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم حضرت والا رحمة الله عليه فرماتے ہیں کہ جاؤ وہ کمرے میں چھوٹی کرسی ہے نا میرے رکھی ہوئی وہ لیا فرمائے کہ ملا علی قاری رحمت اللہ علیہ نے یہ بات لکھی ہے کہ حضرت جنید بغدادی رحمت اللہ علیہ کی خدمت میں ایک شخص تھا وہ تقریباً 10 سال حضرت جنید بغدادی رحمت اللہ علیہ کے ساتھ رہا ایک شخص ایک عالم قطب العالم حضرت مولانا رشید احمد صاحب گنگوئی رحمت اللہ علیہ کے ساتھ 10 سال رہے 10 سال کے بعد کہنے لگے کہ حضرت میں آپ کے ساتھ 10 سال رہا لیکن مجھ کو آپ سے کوئی فائدہ نہیں ہوا حضرت گنگوئی رحمت اللہ علیہ نے فرمایا کہ سچ سچ بتا رہا تم کس نیت سے ٹھہرے تھے نیت کیا تھی ایک صاحب کا بندے سے اصلاحی تعلق ہے ان کا کوئی معاملہ ہوا عشق بازی کا تو میں نے ان سے چونکہ بات مجھ تک پہنچی تو میں نے ان کی شکل سے اندازہ لگا لیا کہ کچھ مصیبت میں مبتلا ہے تو ان سے پوچھا کہ بھائی کچھ پریشان ہو معاملہ ہے کوئی تو انہوں نے بات کو کچھ کھولا کہ ایسی ایسی بات ہے اور اس بات کو جب کھولا تو اس میں کچھ اپنی صفائی زیادہ تھی یعنی اپنی کنی کترا رہے تھے اردو کا ایک خاص محاورہ ہے کنی کترا کے نکل رہے تھے گویا اپنی صفائی پیش کر رہے تھے اللہ تعالیٰ جس کو دین کے کام کے لیے منتخب فرماتا ہے تو اس کو توفیقات کی نوازشات بھی فرماتا ہے تو میں نے ان سے کہا کہ دیکھو یہ تو ہوا جواب جو تم نے مجھ کو دیا اب حقیقت بتاؤ جب یہ کہا تو وہ بالکل خاموش ہو گئے کافی دیر خاموش رہے تو میں نے ان سے کہا کہ یہ جو آپ کی خاموشی ہے نا یہ مجرمانہ ہے اس لیے صحبت شیخ کی بڑے فوائد ہوتے ہیں اور اس میں جو بڑی برکت کی چیز ہے وہ برکت کی چیز سلسلے کی برکت ہے کہ وہ جو سلسلہ شیخ کے ذریعے سے اس کے شیخ پھر اس کے شیخ یہ جا کر جناب رسول اللہ صلی اللہ تعالی وسلم سے جا کر ملتا ہے اور اللہ تعالی کی مدد چونکہ یہ سلسلہ اولیاء اللہ کا سلسلہ ہے تو نبی صلی اللہ علیہ وسلم کے غلام صحابہ پھر آپ کے وہ ایک علماء اور اولیاء اللہ کا پورا طبقہ پھر اولیاء اللہ کی وہ دعائیں وہ آہ سحر گائی اور ان کے تقوی کی برکتیں شامل حال ہوتی ہیں اس لیے اگر شیخ قلاش بھی ہو نا تو اس کے باپ دادا بڑے امیر ہوتے ہیں اس لیے سلسلے کی برکت ضرور ملتی ہے اخلاص سے لگا رہے تڑپ ہو اچھی نیت ہو واقعی اصلاح کے لیے مخلص ہو تو سلسلے کی برکت خوب ملتی ہے پیٹ بھر کے ملتی ہے اور سلسلے کی برکت میں کی ایک علامت جو ہے وہ سب سے بڑی بہت ایک عظیم الشان علامتوں میں سے ایک علامت ہے وہ یہ ہے کہ توفیق توبہ ملتی ہے. اور یاد رکھنا یہ بہت بڑی چیز ہے, کیونکہ اللہ تعالیٰ نے فرمایا ان اللہ یحب التوابین, تواب ای کثیر التوبہ, کثرت سے توبہ کرنے والے کو اللہ تعالیٰ اپنا محبوب اور اپنا پیارا رکھتے. اس لیے سلسلے کی بڑی برکت ہے. سمجھے گا کہ یہ آپ کی جو خاموشی ہے یہ مجرمانہ ہے. خیر پھر انہوں نے پھر اپنا حال کچھ اور کھولا. اس حال کو واضح کرنے کا فائدہ یہ نکلا ان کے چہرے پر سکون آ گیا, کیونکہ اندر ایک طوفان تو تھا, ایک مدت اور ایک زمانے کا طوفان بھرا ہوا تھا. وہ اپنا جب حال ظاہر کیا تو اس سے سکون ملا. پھر میں نے کہا کہ دیکھو وقت تو لگے گا, اب ایک چیز پرانی ہے, بیماری ہے, اگر وہ بیماری دور بھی ہو جائے, بخار چلا بھی جائے, تو میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے بخار تو چلا جاتا ہے, کمزوری چھوڑ جاتا ہے. یعنی اس کمزوری کو سنبھالتے سنبھالتے اس کمزوری کو نبھانے میں تھوڑا وقت لگتا ہے. دیکھا تھوڑے دن کی بات ہے, یہ تکلیف تھی, ایک تو سچی توبہ کرو اس گناہ سے دور ہو جاؤ, تھوڑے دن ذرا مجاہدہ ذرا سخت ہوگا اور شدید ہوگا, ہو سکتا ہے یہ بھی حالت ہو کہ کلیجہ منہ کو آ جائے, دل چیرے دل کے ٹکڑے ٹکڑے, لیکن تھوڑے دن اس کو گزار لینا سب آسان ہو جائے گا. اللہ تعالیٰ اپنے کرم سے آسانی پیدا فرمائے. تو حضرت گنگوئی رحمت اللہ علیہ سے ان عالم نے یہ بات کہی کہ حضرت میں 10 سال رہا اور مجھے آپ سے کوئی فائدہ نہیں ہوا. حضرت قطب العالم گنگوئی رحمت اللہ نے فرمایا کہ سچ سچ بتانا تم میرے پاس رہتے کس نیت سے تھے, کیوں رہے تھے؟ اور یہ بہت اہم چیز ہے کہ ایک آدمی اصلاح کا طالب ہے, کیونکہ خانقاہ میں رہنا اور شیخ میں رہنے کے ساتھ کیا مقصد ہے, یہ تو اصلاح ہی ہے. اور اسی لیے حضرت والا رحمت اللہ علیہ فرمایا کرتے تھے کہ جو بخاری شریف کی پہلی حدیث ہے نا, یہ مرید کا پہلا قدم ہے. انما الاعمال بالنیات, نیتوں کا مدار اعمال پر ہوتا ہے. لہذا جیسی گٹھلی ہوگی, جیسی نیت ہوگی, ویسا ثمرہ اور نتیجہ نکلے گا. یہاں تک کہ اگر ابتدا میں نیت خالص رکھی لیکن بیچ میں کہیں آم کا پھل لگایا اور کوئی نہیں, لیکن بیچ میں کہیں نیم کی جڑیں آپس میں مل گئی, یا اوپر سے شاخ کا شاخ سے ملاپ ہو گیا, نتیجہ یہ ہوگا کہ اب پھل آئے گا تو صحیح, اور ہو سکتا ہے بہت خوبصورت ہو دیکھنے میں لیکن کڑوا ہوگا, یہ نتیجہ نکلے گا. اس لیے نیت ایسی چیز ہے گویا کہ تجدید نیت کرنی پڑتی ہے, کیونکہ نفس کا شیطان کا مستقل حملہ ہوتا رہتا ہے. اس لیے نئے نئے ایکٹ اور آئین میں اور قوانین میں کچھ نہ کچھ تبدیلی کرنی پڑتی رہتی ہے, نظر ثانی کرتا رہے. شریعت نہیں بدلے گی, لیکن کبھی فل کورم بٹھا کر کوئی نہ کوئی ایکٹ ایکشن لینا پڑے گا, جس سے ایکٹ پاک ایکٹ کوئی نیا مارکیٹ میں لانا پڑے گا, تاکہ نفس اور شیطان جو دہشت گردی کر رہے ہیں, نفس اور شیطان کی دہشت گردی کے خلاف کبھی کبھی شیخ خصوصی عدالت بھی لگاتا ہے, لیکن اس کے فیصلے کالعدم نہیں ہوتے کہ 2 سال گزر جائے تو فیصلے کالعدم ہو جائیں گے, یا ان فیصلوں پر کوئی پوچھ گچھ نہیں ہوگی, کیونکہ ایک عمل جو ہو گیا وہ عمل ہونے کے بعد ختم نہیں ہوتا. اگر ہم نے کوئی بات زبان سے اپنی نکال دی, کوئی عمل کر ڈالا और हम उसको यूं समझे कि मखलूक से हमने छुपा लिया, तो छुपता नहीं है। एक अजीब वाकया याद आया कि अल्लामा जौसी रहमतुल्लाह ने लिखा है कि एक मर्तबा एक मछली का शिकारी था, उसने दरिया में जाल डाला मिस्र में, गालबन सुल्तान अज़ुद्दीन का जमाना था, और उनके अजीब अजीब वाकयात उसकी जहानत के उस शख्स की, उसके अकीदे में कुछ जरा गालबन मोतजिला की तरफ राय जरा कुछ रागिब था, लेकिन था होशियार। तो बहरहाल वो सुल्तान अज़ुद्दीन जो है वो उसके जमाना था, तो मछली के शिकारी ने जब शिकार डाला तो शिकार में जब आया तो एक हाथ निकला बहुत खूबसूरत जिसमें मेहंदी लगी हुई, वो हाथ निकला। उस शिकारी ने उस हाथ को खाम बात को पी गया, लेकिन इंसान जो है वो पेट का हल्का होता है, कहीं ना कहीं बात निकलती है कभी भी बीवी से, और फिर उससे ये तवक्को रखे, खुद से पेट का राज बर्दाश्त हुआ नहीं, अब दूसरे से ये तवक्को करे कि वो मेरे राज को राज रखे, ये तो हमाकत दर हमाकत है। जैसे मेरे शेख फरमाते हैं कि बादशाह, एक बादशाह था खालबन जालीनूस का जमाना था, तो जालीनूस से या बुकरात था उससे बादशाह ने एक अपना कीमती फौजी राज कहा, कहा कि मैं ये तुमको इसलिए बता रहा हूं कि मेरे दिल पर बहुत बोझ है, शक्ल है, तो इसलिए मैं तुमको बता रहा हूं, लेकिन देखो इस बोझ को अमानत रखना। अब अगले दिन बादशाह उठा तो देखा कि पूरे लश्कर में वो राज फैला हुआ। अब वो हकीम था, अल्लाह ताला ने उसको एक समझ दी थी, तो बादशाह ने उसको बुलाया, उसने गुस्से में और जलाल में कि मैंने तुमको एक बात बताई थी, वो एक राज था और तुमने इस राज को इफ्शा कर दिया और ऐसे आउट कर दिया। तो अब उसने समझाया, उसने कहा बादशाह सलामत, आपने ये राज मुझको क्यों बताया था? तो बादशाह ने कहा कि बेटा सामने बैठो, इधर ऐसे बैठो ऐसे, हाँ अब तो तेरी माशाल्लाह जवान हो गया, बड़ी बड़ी मूछे हो गई है। तो बाप से वो हकीम बुकरात ने कहा, सुकरात या बुकरात था बहरहाल, तो उसने समझाया कि बादशाह आपने क्यों ही बताया? तो बादशाह ने कहा मेरे दिल पर बड़ा बोझ था उसका, इसलिए मैं उन्हें अमानतन तुम्हारे पास उसको रखवाया। तो उसने समझाया कि जिस तरह आपके दिल पर बोझ था मेरे दिल पर भी बोझ था, इसलिए वो मैंने वो अमानतन आगे दिया, करते करते बात फैल गई। तो पता ये चला कि जो राज होता है वो रखने का होता है, वो जो बोझ होता है उसको खुद उठाना होता है। अगर राज दे दिया तो फिर उसका नतीजा क्या निकलेगा? फिर ये तवक्को करना कि जब हम तो बोझ उठा नहीं सके, और ये तवक्को करना है कि अगला वो बोझ उठा लेगा, तो इस ये हमाकत दर हमाकत है, हमाकत पर हमाकत है। बहरहाल उसको बहुत परेशान हुआ ये क्या, करते करते बात निकली, इंसान अपनी बीवी से कहता है, कोई खास दोस्त होता है उससे कहता है, बात निकलते निकलते फैलते फैलते सुल्तान तक पहुंच गई। और उस शख्स की एक खसूसियत ये थी कि वो इंसाफ पसंद था, और हकीकत भी था, ज्यादा उसके हकीकत भी नहीं का एक वाक्य और भी है कि एक जोड़ा रहता था, मियां बीवी थे, शरीफ लोग थे, दीनदार मजहबी, औरत भी हयादार शरीफ, उनके बराबर में सुल्तान का एक अमीर रहता था, उनकी कैबिनेट का एक आदमी और बड़े दर्जे का वो अफसर था, और गालबन तुर्क था। तो बीवी ने फिर वो उसकी आदत थी, एक सुराख था उससे वो झांकता था, तो औरत को अंदाजा हुआ कुछ ऐसा है, बहुत दिन तो बर्दाश्त किया, फिर आखिर अपनी घरवाल उस बीवी ने अपने शौहर को कहा कि देखो ऐसी ऐसी बात है। दोनों हयादार थे, गैरत शर्म वाले लोग थे। अब सर जोड़ के क्या करें, अफसर है कहे कैसे, जिसकी जमीन पे जाता है कब्जा कर लेता है, जिसको चाहता है अंदर करवा लेता है, और अपने इस कानून के जरिए से जिसको चाहे मावराय अदालत कत्ल करवा ले, कोई हिसाब भी ना पूछे। ये अजीब कानून है। तो बहरहाल उन्होंने सर जोड़कर बैठे, तो फिर आखिर मंसूबा ये बनाया कि खड्डा खोदा घर के रास्ते में, कहा तुम उसको बुलाओ, उसको लिखो खा तो उसको बुला लो, मोबाइल पे उसके एसएमएस भेजो। एसएमएस भेजा, वो तो क्या चाहे, खुशी के मारे वो आया। खैर आया तो उसको जबरदस्त में धक्का दे के उसके अंदर उसको मार के उसको दफन कर दिया। कई रोज गुजरे, अब वो अफसर नहीं आया, तो बादशाह ने पता पूछवाया कि भाई वो किधर है मालूम करो। अजी उसकी कोई खबर ही नहीं है। अब उसकी समझदारी और होशियारी देखिए कि सुल्तान ने क्या किया कि मोहल्ले के मुअज्जिन को बुला लिया। मोहल्ले के मुअज्जिन को उठवा लिया और उसको उठा के सारा दिन अपने पास रखा। कुछ नहीं, कोई सवाल जवाब नहीं, कुछ भी नहीं, सिर्फ खाना पीना रखा। शाम को छोड़ा कि भाई देखो जाना, और तुम यूं करना कि आज रात को फजर की अजान का जो वक्त हो उससे 2 घंटे पहले अजान दे देना, और जो शख्स सबसे पहले तुम्हारे पास आए ना बस हमें बता देना। अब उसके बाद वो मौजिन गया, उसने बादशाह था, उसने अजान दे दी। अब ये सबसे पहले पहुंच गए, वही शख्स जो कातिल था उसने पूछा कि अरे आप कहां थे, खैरियत थी, मैं तो बड़ा परेशान, आप चले गए थे, सब आफियत रही, नजर नहीं आए पूरा दिन नमाज में, और कैसे, बड़े तरीके से उसने पूछा। उसने कहा नहीं बस वो मैं ऐसे ही जरा किसी काम से चला गया था, तो ऐसे ही रिश्तेदारों में था। अच्छा चलो मैं तो था कि पता नहीं क्या हुआ, बाकी सब खैर, हाँ भाई ठीक है चलो उधर खबर कर दी। अब बादशाह ने उसको बुलवा लिया, उठवा बंदे भेजे, मोबाइल भेजी और उठवा लिया। उसने कहा देखो तुमने उस अफसर के साथ, बादशाह ने पूछा क्या किया, सच बताओ तुम्हारा राज हो गया था। वो एक शरीफ आदमी, कोई ऐसा वो खिलाड़ी भी नहीं था, वो बर्दाश्त न कर सका। उसने कहा मैं, आप मुझे तन्हाई दे, मैं आपको सच बात बताता हूं। बादशाह ने कहा अच्छा बताओ। तन्हाई कराई, उसने कहा ऐसी ऐसी बात थी, ये शख्स ताकत झांकी करता था, मेरी बीवी परेशान, हम परेशान, और उसके नतीजे में हमने ये काम किया, सच बात ये है। अब वो हकीकत भी था। उसने अच्छा ये बात है, उसने कहा ठीक है बस जाओ, आज से ये मामला खत्म, बस जाओ अपना काम करो, आर्मी एक्ट के जरिए तुम्हारे सब काम खत्म। एनआरओ पहले जमाने में भी होता था, लेकिन हकीकत भी था। बहरहाल तो वो बादशाह ने, अब वो पता चला तो उसने क्या किया कि अब कैसे पता चला, तो जिस एक बोरा निकला था तो वो बोरा, बादशाह ने वो बोरा क्या किया, कहा कि पता करो ये बोरा किसने बनवाया। अब वो महल बनाने वाली कंपनी, अब सब नाम पहुंचे, पता पहुंचते पहुंचते पता चला कि फला शख्स है, ये उसने, उसके हाथ का बोरा है, क्योंकि हर शख्स का एक फन होता ना, और जो फन होता है जिस काम को कर रहा होता है ना उसका पता होता है कि ये उसने प्रोडक्ट बनाई है। जैसे सुनार होता है, वो कोई कितना करे पता होता है कि किसने बनाया है, थोड़ी सी पूछने से पता चल जाता है। अब जनाब वो बादशाह ने कहा ये भाई बोरे बुलवाया, पता करा ये बोरे किसको ऑर्डर दिए थे, कहा फलां शख्स को दिए थे, लेकिन उसने बनवाए थे, लेकिन फिर उसने लिए नहीं, फिर ये बाजार में चले गए। अच्छा भाई किसने लिया था, जी उसने लिया था, और तो अब मालूम करते करते जो जिस जो खरीदार था उसके यहां पहुंच गए, और वो शख्स, उस शख्स का वो दुनियावी वजाहत के एतबार से अपने इलाके का वो भी वडेरा था, अब बादशाह ने उसको बुलवा लिया, तहकीकात हुई, उस औरत के बारे में तो पता चला वो एक मुगन्निया थी, नूर जहां थी, और वो और हसीन औरत थी। तो ये जो शख्स था उसके इश्क में गिरफ्तार हो गया, तो जो मुगन्निया की जो मैनेजर थी, मैनेजरस, इसने उसको कहा कि भाई शादी के की, तो उसने मना किया, भाई हमारी कमाई इसी पे हो रही, हमें तुम्हें दे दिया तो हमारा धंधा कैसे चलेगा। खैर वो चूंकि एक वजाहत थी, उसको असर था, उसने धमकी हम क्या दी कि यूनिट में बुलवा लेंगे, सेक्टर में बुलवा लेंगे। आखिर करते करते बहरे इस पर बात हुई कि उसने कहा अच्छा एक रात के लिए दे दो। बांधी थी वो, तो एक रात के लिए उसको बुलाया, तो उसी में उसने बहरहाल उसको कत्ल कर दिया और टुकड़े टुकड़े करके उसके दरिया में उसके अलग अलग जगह वो कर दिए। तो बादशाह ने उसका भी सर कलम करा दिया। तो मैं ये अर्ज कर रहा था कि नीयत की दुरुस्तगी न सिर्फ इब्तिदा में जरूरत पड़ती है, बल्कि जिस तरीके से हजरत वाला रहमतुल्लाह ने फरमाया कि वो दरख्त तो आम का लगाया लेकिन बाज मरतबा जड़ों के जरिए से और बाज मरतबा शाखों के जरिए से, उसके अंदर कोई ना कोई चीज शामिल हो जाती है, जिसका नतीजा ये निकलता है कि वो जो समरा यानी फल आता तो है और देखने में बहुत खूबसूरत भी होता है लेकिन उसमें जान नहीं होती। फरमाया इसी तरह अल्लाह वालों के पास रहने में भी नीयतों की दुरुस्तगी की निहायत जरूरत है कि अपनी नीयतों को दुरुस्त करें कि मैं रह क्यों रहा हूं, मैंने ताल्लुक क्यों किया, मैं रहा क्यों। यकीनन इसका मकसद, चूंकि ये इस्लाह का शोबा है, मुसलह के साथ रहना इसलिए हो कि मुझे अपनी इस्लाह करवानी है, और जब इस्लाह करवानी है तो इस्लाह इस्लाह के तरीके से होगी, और वो तरीका क्या है कि राबता हो, शेख से राबता हो, अपनी बीमारियां अपनी चीजों को मजालिस में शिरकत करना, शेख के पास वक्त लगाना, और साथ में नीयत सिर्फ और सिर्फ ये हो कि मुझे अल्लाह ताला को हासिल करना है। ये नहीं कि मुझे इज्जत मिले, मुझे जाह मिले, मैं खादिम कहलाऊं, खादिम में खास कहलाऊं, और मैं ये कहलाऊं कि जी अल्लाह वालों के गुलाम हैं, बुजुर्ग हैं। ये भी एक नशा है जनाब। वो नशा क्या है कि जी मैं फलां का खादिम हूं, ये भी एक नशा है मुस्तकिल कि जी मैं खादिम हूं, ये भी एक नशा है हुब्बे जाह का। और नियत हो, जैसे उन मौली साहब ने कहा कि हजरत मेरी नियत ये, जब हजरत ने फरमाया कि बताओ सच बात कि तुम रहे क्यों, तब मेरी नियत ये थी कि मैं आपके साथ रहूंगा और आपकी सोबत में रहूंगा, आप मुझे खिलाफत देंगे, उसके बाद मैं जाकर अपने वहां खानका खोलूंगा और लोगों को दीन सिखाऊंगा। अब लोगों को दीन सिखाना है तो बड़ी अच्छी नीयत है, तो काम बिल्कुल अच्छा है कि दीन सिखाना है, लेकिन दीन सिखाने का जो तरीका कार है ये भी जरूरी। मसलन एक आदमी औरतों को बिठा ले अपने खानदान मोहल्ले की, बेपर्दा है, जिससे उसका पर्दा भी उन सबको बिठा ले और उनको सुन्नत सिखा रहे और पर्दे के फवायद बता रहे, शरई पर्दा सिखा रहे। तो पर्दा ये तो भाई मैं पर्दे के मसाइल बताऊंगा उनको, बात तो बिल्कुल ठीक है, बस समरा तो ठीक है लेकिन तरीका कार वो दुरुस्त नहीं है। इसलिए तरीका कार का भी बड़ा एतबार है कि तरीका कार भी दुरुस्त होना चाहिए। और फिर जो मैं बयान कर रहा हूं, मैं दीन की कोई बात सुना रहा हूं اور میں دین کی خدمت کر رہا ہوں, اس سے میرا مقصد کیا ہے؟ اگر مقصد یہ ہے کہ لوگ واہ واہ کریں, تعریف کریں, کچھ ہدیے تحائف تحفے تحائف ملنا شروع ہو جائیں, نظر آنے آنے شروع ہو جائیں, تو کہا بس ہمارا مقصد تو حاصل ہو گیا. اور یہی وہ چیز ہے جس کو جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم نے فرمایا, اس عالم سے, اس شہید سے اور اس غنی سے, مالدار سے, کہ تیری تعریف تھی وہ تو ہو چکی, تیرے سزا دکھائے ہوئے کی جیسے جہنم کے بل منہ میں ڈالا جائے گا. کیوں؟ اس لیے کہ وہ اس کے اندر اخلاص نہ تھا. حدیث ریا, حضرت ابو ہریرہ رضی اللہ تعالیٰ نے اس کے راوی, وہ حدیث ریا ہے کہ دکھاوے کی وجہ سے وہ عمل اگرچہ صورتاً کتنا اچھا, ظاہراً کتنا عمدہ, کہ ایک عالم کا دین کی خدمت کرنا, قاری کا قرآن پاک سنانا, شہید کا شہادت کا عظیم درجہ حاصل کرنا, اللہ تعالیٰ کے راستے میں مال خرچ کرنا بہت عظیم عبادت ہے, لیکن وہ صورتاً تو یہ ہے, لیکن اس کی حقیقت کو نبی صلی اللہ علیہ وسلم نے ذکر کر کے گویا کہ ہمیں توجہ دلائی اصلاح کی طرف اور تزکیے کی طرف, کہ کتنے دین کے کام کرنے والے ہوں گے. ہم لوگ دین کا کام کر رہے ہیں لیکن ہماری اس سے نیت کیا ہے, مقصد کیا ہے؟ مخلوق کو ہم جواب تو دے سکتے ہیں نا, کہ جی ہم کہہ دیں جی ہمارا یہ ہے, ہمارا وہ ہے, اپنی ایک بات پیش کر دیں گے, یا کسی عمل کو کیا. اس لیے کہا کہ فضول عمل یہ ہے کہ ایک آدمی سے پوچھا, بھائی یہ کام تم کیوں کرو؟ ارے ایسے ہی کر رہا ہوں. ارے بھائی ایسے ہی, یعنی جس کام میں ہونا تو یہ چاہیے تھا, سب سے اعلیٰ اور اولا درجہ اور اونچا درجہ یہ کہ وہ کام اللہ کی رضا کے لیے اور دین کے لیے ہو. دین ہو اس میں, دین دین کے لیے کوئی کام کرے, لیکن اگر دین کے لیے نہیں کرتا تو دنیا کے لیے کرے. مثلا سفر پر جا رہا ہے, دین کے کام کے لیے جا رہا ہے. ارے دین کے لیے جاتا, جی میں اپنی تجارت کے لیے جا رہا ہوں. یہ شخص بھی اچھا ہے, لیکن جس نے کہا جی کیوں جا رہا ہے, ایسے ہی جا رہا ہوں. یہ کام کیوں کر رہے, ایسے ہی کر رہا ہوں. تو یہ جو ایسے ہی کام ہے میرے دوستو, یہ تو لا یعنی فضول کام ہے, اور اتنا فضول ہے کہ بڑھتے بڑھتے بے فضول ہو جاتا ہے. جب فضول زیادہ بڑھتا ہے تو بے فضول ہو جاتا ہے. یہ ہماری اردو ہے ماشاءاللہ. یار بے فضول بات مت کرو, سمجھ میں آئی؟ کہنے کار یعنی کام, بیکار کام نہیں ہے, بیکار آدمی ہے. غیرت یعنی غیرت والا, اور بے غیرت جس کی غیرت نہ ہو. تو فضول, بیکار, لا یعنی اور بے فضول, اس میں بے داخل کر دیا تو یہ ہماری اردو ہے ماشاءاللہ. تو درستگی نیت بہت ضروری چیز ہے کہ میں کیوں رہ رہا ہوں, اپنی اصلاح کے لیے, دین کی خدمت کے لیے اور دین کا کام کرنے کے لیے, دین سیکھنے کے لیے. ایک آدمی دین سیکھ رہا ہے اور اپنے وقت کو ضائع کر رہا ہے, چھٹی کا دن ہے, دوسرے کام ہے, دوسرے دن ہے, نہ صحبت شیخ میں, نہ دین کے کسی کام میں, نہ دین کی کسی دینی کسی کام کے ساتھ نہ جڑا ہے. تبلیغ میں اس لیے نہیں جاتا کہ جی مناسبت نہیں ہے, نہ تبلیغ میں جا رہا ہے, نہ کسی عالم سے رابطہ, نہ کسی شیخ سے رابطہ, تو اس کا نتیجہ کیا نکلے گا؟ وقت تو یوں ہی ضائع اور وقت یوں ہی برباد ہوگا میرے دوست, اور نتیجہ یہ نکلے گا اس وقت کا کوئی حاصل اور کوئی نتیجہ نہیں. عمر صبح ہوتی ہے, شام ہوتی ہے, اور عمر یوں ہی تمام ہوتی, ایسے زندگی گزرے گی. اس لیے درستگی نیت بہت ضروری چیز ہے کہ میں نے تعلق کیا, کیا مقصد ہے, کیا نیت ہے. اور یاد رکھنا یہ نیت کی تجدید بار بار, گویا کہ موبائل کی بیٹری کی طرح ہے جس کو بار بار چارج کرنا ہوتا ہے. बार बार, क्योंकि किसी वक्त भी उस नियत का रुख बदल सकता है, और नियत का रुख बदलने के बाद वो गाड़ी ट्रैक से डी ट्रैक हो सकती है, कभी भी हो सकता है। इसमें ये नहीं कि साहब मैं तो इतना पुराना हूं ना जी ना, ये चीज ही ऐसी इतनी खतरनाक है कि कहीं ना कहीं बीच में रिया दिखावा गैरुल्लाह के लिए कोई काम जाहिरन सूरत नमाज की होगी। जैसे एक आदमी है नमाज पढ़ रहा है, नमाज पढ़ते पढ़ते उसके ख्याल आए कि जी मैं बहुत अच्छी नमाज पढ़ रहा हूं, बयान करते करते ख्याल आया मैं बहुत अच्छा बयान कर रहा हूं, एक ख्याल आया गुजर गया और एक वाकई मैं अच्छा कर रहा हूं। अब ये जो चीज है, अब ये सूरतन बयान भी है, सूरतन इबादत भी है, हकीकतन इस पर अजर मिलना तो दूर की बात, अब इस पर जूते पड़ेंगे, ये आजाब का जरिया, अब वो इबादत है। आप सोचे, इसलिए तो ये कितनी खतरनाक और कितनी अजीब बात है कि हम इबादत करके भी जहन्नम में जाएंगे, कितनी खतरनाक बात है कि इबादत करके भी जहन्नम। उसकी वजह क्या है कि वो इबादत इबादत है ही नहीं, वो इबादत इबादत है ही नहीं, क्यों? उसमें इखलास नहीं है। और नंबर दो बात, उस वो इबादत सुन्नत के मुताबिक नहीं है। लादा हजरत जुनेद बगदादी सैयद ताइफा रहमतुल्लाह अलैह ने उस शख्स से पूछा जिसने कहा था कि हजरत 10 साल आपके साथ रहा, मुझको कोई नफा और फायदा नहीं हुआ। एक साहब हमारे पीर भाई से बैत, एक दिन वो हमारे किसी दोस्त के साथ आ गए, बयान सुना, एक दो दफा और मजलिस में आए। मुझे पता था, उन्होंने पहले ही दिन बता दिया था कि मैं फलां से बैत हूं, तो मैंने पूछ, फिर कहने लगे कि मैं तुमसे बैत होना चाहता हूं। तो मैंने पूछा कि खैरियत क्या बात है, तुम्हारा तो शेख मौजूद है। तो कहने लगे कि मुझे उनसे फायदा नहीं हो रहा। मैंने कहा अच्छा, आप शेख के मजलिस में जाते हैं? कहा जी वक्त नहीं मिलता जाने का। या आप जो शेख के मामूलात है वो करते हैं? जी बहुत मसरूफ होता हूं। अच्छा, शेख को इस्लाह खत और राबता? जी टाइम नहीं मिलता। मैंने कहा भाई फिर क्या शिकवा करते हो तुम, वो शेख के पास जाते नहीं हो, शेख से कोई इस्लाह की बात पूछते नहीं हो, मामूलात जो शेख ने बताया उस पर अमल करते नहीं हो, फिर तुम क्या तवक्कु कर रहे हो नफे की? हाँ, तुम ये होता मजलिस में जाते, बैठते, रहते, राबता करते, अपने इस्लाह के मशवरे करते, उसके मजलिस में रहते, उसके साथ रहते, वक्त गुजारते, जो बात वो फरमा रहा है उस बात पर अमल करते, फिर अगर नफा और फायदा ना होता वो और बात थी, फिर उसको देखते देखा जाता कि वाकई अब यहां पर ये कायदा लगेगा कि नहीं, कि मुनासबत है कि नहीं, फिर कायदा। पहले काम करते ना, अब किसी आदमी ने काम तो करना नहीं है, सारा इल्जाम शेख पर डाल देना कि जी नफा और फायदा नहीं हो रहा। तो एक आदमी अब शेख की बातों पर अमल नहीं करेगा, शेख के पास नहीं बैठेगा, शेख के साथ नहीं रहेगा, शेख की बात ना मानेगा, शेख ने कहा वो ये करो, जी सुस्ती है और ऐसा है और वैसा है, और खुसूसन आजकल ये जो बात जहनों में डाल दिए, जी मैं एक आमिल के पास गया था, उसने बताया तुम पर जादू है। तो मैं सच बताता हूं, आप दुनिया के 1,00,000 आमिलों के पास चले जाएं, इंशाअल्लाह ताला हर आमिल आप पर जादू बताएगा। उसके बाद जो थर्मामीटर है उसमें आता ही जादू है। बुरी नजर है, जैसे किस्मत का हाल बताने वाले बैठे ना, सबकी किस्मत जो बना रहे थे, बेचारे फुटपाथ पे बैठे हो, दूसरों की किस्मत बना रहे। अभी हम गए थे एक जगह, तो आगे रास्ते में आए तो लिखा हुआ था हर तमन्ना पूरी होगी। तो जिन दोस्त के साथ मैंने था कि अब मेरी भी एक तमन्ना है, खैर मैं इस वक्त तो वो नकल नहीं कर सकता, लेकिन मेरी एक तमन्ना थी। मैंने कहा मेरी तमन्ना एक बुढ़िया के बारे में कि मैंने कहा वो जवान हो जाए और भी जमी ही आजाई ही, और वह भी जमी सुराखी ही, सुराखी। हा, मैंने कहा इस आमिल को बोलो ये काम करके दिखा। ये आलम। तो अब एक जहन में बिठा लिया जी जादू है और जनाब सहर है और फिर जादू भी काला वाला जादू और सिफली अमल है, सिफली का अमल है। देखो अल्लाह ताला ने साफ और वाज़े फरमाया, वमा असाबकुम मिन मुसीबतिन फबिमा कसबत अईदीकुम, जो तुमको मुसीबत पहुंचती है वो तुम्हारे हाथों के करतूत है, जो तुमने किया है वो तुम्हारे हाथों के करतूत है। फिर अल्लाह ताला की शान करम देखिए, आगे फरमाया वयाफु अन कसीर, ये तो जो तुम्हारे गुनाहों के करतूत है ये तो उस उन करतूत का असर है जो कलील है, यानी तुम्हारे करतूत में से कलील का नतीजा निकलता है। और ये अल्लाह ताला का करम है, शान रहमत है, शान इनायत है उनकी कि कसीर को तो माफ फरमा देते। तो भाई सारी मुसीबत तो हमारे हाथों की है, इसलिए सबसे बड़ा जो जादू है ना मेरे दोस्तों, सबसे बड़ा जादू गुनाह है, गुनाह। और गुनाह का सबसे बड़ा, ये जो गुनाह का सिफली हमारा, उसका सबसे बड़ा इलाज, बेहतरीन इलाज, आसान इलाज, मुफ्त इलाज, न मुर्गा देना पड़ेगा, न जाफरान देना पड़ेगा, न ऊंट खरीदना पड़ेगा, न कब्रस्तान जाना पड़ेगा, सबसे बेहतरीन इलाज उसका है तौबा। लेकिन तौबा बने कसीरुत तौबा, ये लाइट बंद कर दो। तौबा कैसा बने? कसीरुत तौबा। सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम साफ साफ फरमा रहे हैं, मल लज़िम अल इस्तिग़फ़ार जअलल्लाहु लहु मिन कुल्लि हम्मिन फ़रजा व मिन कुल्लि ज़ायक़िन मख़रजा और वरज़क़हुल्लाहु मिन हैसु ला यहतसिब औ कमा क़ाला रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, कि जिन्हें जिसने इस्तिग़फ़ार को लाजिम पकड़ लिया। अरबी का कायदा है कि लुजूम कसरत के लिए आता है ना जनाब मौलाना साहब, उलमाए इकराम, सही है ना, लुजूम कसरत के माने में, यानी जिसने इस्तिग़फ़ार को कसरत से किया, गोया कि अपने गुनाह को के कपड़े को, दिल के जर्फ को बार बार धोता रहा, बार बार साफ करता रहा, क्योंकि धब्बा लगेगा, धूल मट्टी उड़ेगी और कोई पान फेंकेगा उसकी पीक आएगी, किसी के नतीजा हम पर आएगा, बदनजरी, गीबत, दूसरे गुनाह, उसका नतीजा क्या निकलेगा? दिमाग का सबत आईदी को। और यकीन ना है ना तो किसी आमिल के पास चले जाना, मैं अपनी मां का नाम बता दूंगा, उससे जाके मेरे बारे में पूछ लेना, मिलकर भी जादू होगा। सिफली सिफली से कम ना होगा। तो लेकिन अल्लाह ताला फरमा रहे मां का सबत अईदीकुम, तुम्हारे गुनाह है, तुम्हारे गुनाहों का नतीजा है। अब इस्तिग़फ़ार पर इनाम क्या रखा कि अल्लाह ताला मिन कुल्ली हम मिन फराजा, सुभान अल्लाह, जाल अल्लाह, इसके जाइल अल्लाह ताला है, अल्लाह ताला ये अब काम फरमाएंगे, तुम्हारे काट करेंगे वो जो हम है, वो जो हम का एक पटारा बना हुआ है, ऐसा ऐसा एक बंद हिस्सा बना हुआ है गोया उसका कोई सिरा नजर नहीं आता, अल्लाह ताला उसको फरज अता फरमाएंगे, कुशादगी फरमाएंगे, गमों को दूर फरमाएंगे, वमिन कुल्ली ज़ायक़िन मख़रजा, ऐसी तंगी और घुटन गोया निकलने का कोई रास्ता नहीं है, उसमें से मखरज अता फरमाएंगे। और आखिरी सवाल है वो क्या है कि रिस्क, सारे रिस्क का मसला ना, वरज़क़हुल्लाह मिन हैसु ला यहतसिब, ऐसी जगह से अल्लाह ताला रिस्क अता फरमाएंगे जो तुम्हारे गुमान में भी नहीं होगा। अब कोई मुसीबत है, कोई परेशानी है, सबसे पहला काम तो अपने तकवा को चेक करें कि मेरे तकवा है, मेरे गुनाह। और हम सूफियों में, दीनदारों में एक बड़ी बीमारी है, और वो बीमारी ये है कि हम अपने को गुनाहगार नहीं समझते, बहुत बड़ी बीमारी है ये जो हमारे दिलों में ना, कि जी मैं बहुत नेक हूं, मैं बहुत पारसा हूं, बावजूद ये कि मालूम है अपनी नालायकियों का, अपनी सियाकारियों का, अपनी हरकत का, लेकिन ये जो दिल में बैठा है ना कि नहीं मैं बहुत नेक हूं, अपने से जो नेक गुमान है ना ये बहुत खतरनाक है। अब अपनी किसी भी सिफत की जैसे, इल्म की जैसे, इबादत की जैसे कि जी हम खानकाह में रहते हैं, सोहबतों में रहते हैं, ये जो चीज है बहुत खतरनाक है, इंतहाई खतरनाक है। और जिसके अंदर ये बात पैदा हो जाए कि मैं गुनहगार हूं, ये इतनी अजीब चीज है कि उस पर अल्लाह ताला के इतने अल्ताफात, इतनी इनायात और मेहरबानी होती है कि तसव्वुर नहीं उसका। जिसके अंदर दिल में ये बात आ जाए कि मैं बहुत गुनहगार हूं, मैं बहुत, दुनिया में गोया मुझसे बढ़कर गुनहगार कोई नहीं है, जिसको ये चीज पैदा हो जाए सुभान अल्लाह, फिर उस शख्स पर अल्लाह ताला की फजल और मेहरबानियां होंगी बावजूद गुनाह के, कि वो बंदा तसव्वुर नहीं कर सकता। और यही वो बात है जो सोहबतों से पैदा होती है। इसलिए अल्लाह ताला वाज़े फरमा, फला तो ज़क्कू अनफुसकुम, साफ फरमा दे फला तो ज़क्कू अनफुसकुम, अपने को मुज़क्का मत समझोगे, मैं बहुत नेक हूं, पारसा हूं। हुआ आलमु बिमन तका, वो खूब जानने वाला है कि कौन मुत्तकी है, हमारे तकवा को वो खूब जानते हैं, हमारी नेकियों को, पारसाइयों को वो खूब जानते हैं कि मैं कैसा हूं। इसलिए ये जो जादू सिफली, जो परेशानी और मसाइब का सबसे बड़ा हल, आसान हल, मुअस्सिर हल, आसान मुअस्सिर और सबसे अजीम, वो है तकवा। और उसका पहला कदम है तौबा। कितना आसान कि जी तकवा का मेयार, हम जी कहां मुत्तकी बन सकते हैं, मुत्तकी नहीं बन सकते, मुस्तगफिर और ताइब तो बन सकते हैं, तवाब तो बन सकते हैं, कि हम अल्लाह ताला से मफरत मांगे, अल्लाह ताला से तौबा करें कि अल्लाह हमारे इन गुनाहों की नहुसत को, हमें मेरे गुनाहों को माफ फरमा और मेरे गुनाहों की नहुसत को खत्म फरमा। ये बहुत अहम चीज है। और मेरे दोस्तों जब वो खत्म हो गए फिर सारे कोई काम काम ही नहीं, फिर अल्लाह ताला कैसे काम बनाएंगे, मिन हैसु ला यहतसिब, तुम्हारा गुमान भी नहीं होगा, ऐसी जगह से देंगे हर चीज मिलेगी। इसलिए बजाय इसके कि आमिलीन के चक्कर लगाए, आमिलीन के और वजीफे ये देने वालों के, मेरे शेख फरमाया करते थे आमिल के पास नहीं, कामिल के पास जाने से काम बनेगा, आमिलीन से नहीं कामिलीन से इस्लाह होगी, रुजू अल्लाह नसीब होगा, अल्लाह ताला की तरफ तवज्जो होगी, अपने गुनाहों पर नदामत पैदा होगी, फिर जो उसका नतीजा कि इस्तिग़फ़ार और तौबा करेगा, फिर अल्लाह ताला का फजल और मेहरबानी उस पर होगा। अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम वाज़े फरमाया, और ये अल्लाह ताला ने फरमाया कि मन यत्तकिल्लाह यजअल लहू मिन अमरी युसरा, जो तकवा से रहता है अल्लाह ताला उसके कामों को आसान करते हैं। और रही बात, एक शिकायत और आम है कि जी हमारी बीवी हमारे सर पे चढ़ी है, वो हमारी सुनती नहीं है, लड़ती है, सुनती नहीं है। अभी शादी होगी ना फिर पता चल जाएगा। वो हमारी सुनती नहीं है, हमसे लड़ती है, लेक्चर देना बोलना, तो इसकी बात याद रखना, शेख से इंसान अपने गुनाह छुपा सकता है, वो थोड़ी देर के लिए ना, वो कि अल्लाह ताला शेख पर भी मुनकशिफ फरमाते हैं उसकी इस्लाह के लिए, तो उसको फायदा हो जाए, लेकिन बीवी से कहां छुपाएगा, उसको तो हमारे गुना सारे गुना मालूम, यहां तक कि शलवार का गुना भी मालूम है उसे तो। कैसे छुपाएगा, शलवार का गुना हो या तलवार का गुना, कैसे छुपाएगा। अब मेरे तकवा, वो बीवी जो हमारे गुनाह देख रही है, जिसको मेरे गुनाह मालूम है, मेरी नमाज की सुस्तियां, मेरी नमाज की गफलतें, मेरे घर के अखलाक, मैं कंप्यूटर पर बैठा हूं, बीवी से छुपा के कंप्यूटर ऐसे लेके बैठा हूं, उसको पता ना चले मोबाइल में क्या है, घंटियां बज रही हैं, अब उसे छुपा रहे हैं, मिटा रहे हैं, डिलीट कर रहे हैं, तो कब तक चलेगा। यकीन तो दूर की बात, अगर उसको शक भी हो गया ना तो जिंदगी सुकून से ना गुजरेगी। अब अगर वो शिकायत करता है जी मेरी बीवी ऐसी वैसी, तो वो शिकायत हकीकत में वो अपनी कर रहा है, क्योंकि शरीयत ने तो बड़ा आसान हल दिया, अगर अगर उसके गुनाहों की वजह से तो उसका एहसास इलाज करे, अपने गुनाहों पर तौबा इस्तगफार करे, तकवा से रहे, तो फिर वो खुद भी दीनदार होगा। जब वो दीनदार होगा उसकी बीवी भी दीनदार बनेगी, औलादे भी दीनदार बनेगी। अब औलादे देखेंगी कि अब्बा कंप्यूटर पे बैठा है और फैशन शो देख रहा है, या फला काम कर रहा है फला काम कर रहा है, तो औलाद तो दो हाथ आगे ही जाएगी। तो उसको मालूम है कि मेरे अब्बा का तकवा कैसा है, मेरे शहर का तकवा कैसा है, घर वालों को तो मालूम है इनके अखलाक कैसे है, वो सब पता है कि ये छुप के तन्हाई में क्या करते हैं, मस्जिद वालों को तो बेवकूफ बनाते हैं, घर में क्या करते हैं, घर में तो टीवी रखा है टीवी देखते हैं, तो सब पता होगा। अब ये औलादें ये घरवाले कैसे फरमाबरदार बनेंगे, तकवा से रहे। और तकवा का एक मेयार भी, अगर वाकई बीवी के मिजाज की कड़वी है, देखो अगर बीवी आफीफा और पाक दामन है, बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत है, अजीम शान नेमत है। पूरा इस दुनिया में इससे बढ़कर नेमत और इस जमाने में खुसूसन न मिलेगी कि बीवी आफीफा और पाक दामन है। इसलिए उसकी पाक दामनी का नतीजा यह है कि वो बेफिक्र होती है। यह बात हकीम उम्मत ने फरमाई, वो बेफिक्र होती है इस बात पर कि अपने को बना संवार के नहीं रखती ज्यादा, बनी सवरी नहीं रहती ज्यादा। क्यों? उसको होता है भाई हक है ना, वो हक पर होती है, तो उसको होता है मैं हक पर हूं, मेरा शौहर कहां जाएगा, इसलिए ज्यादा बनती संवरती नहीं है। और अब ये जो लोग कहते हैं कि जी बीवियों से ये फरमाइशें करते हैं कि तुम जरा बन सवर के राह करो, तो इनका शरई हक है, लेकिन इन हजरात की खिदमत में गुजारिश है कि अपनी बीवियों को बनाने सवारने में जरा हया और पाक दामनी और शराफत का ख्याल रखें। मसलन आदि यासीन की उसे कमीजें पहनाई और ऐसे नंगे कपड़ों में पूरे बाजू खुले हुए, तू साड़ी पहन और तू पतलून पहन, टी शर्ट और जीन्स और टी शर्ट पहन, तो उसका नतीजा क्या निकलेगा, कब तक चलेगा, औलादे देखेगी घरवाले देखेंगे, कहां तक ये काम चलेगा। लादा उसको उसकी हया को बाकी कर रखने में शौहर का बड़ा किरदार है, उसको बाकी रखे। लादा इफ्फत और पाक दामनी बहुत बड़ी चीज है। जैसे आजकल ये मसला है, अब शौहर एक काम और ये करते हैं कि बालों को बनवा लो, बाल सेट करा लो, ये तो अल्लाह माफ करे इतना ज्यादा होता जा रहा है कि वो अल्लाह की पनाह कि शब अब वो का, हालांकि बालों का काट रहा तो हराम और गुनाह कबीरा है औरतों के लिए, और किसी सूरत में इजाजत नहीं है बालों को काटने की, इल्ला कि उसकी कभी बाज दफा दुरुस्तगी की जरूरत पड़ती है, उसके लिए भी उलमा से फतवा से सीखे कि किस वक्त जरूरत पड़ती है वो, वरना ये छोटी छोटी बातों पर कि जी हमारा शौहर कहते बाल बनवा, वो कहते बाल दुरुस्त करो, वो जाके ब्यूटी पार्लर में सेटिंग करा लेती है, ये तरीका दुरुस्त नहीं है, याद रखना। और अपनी औरतों को लिबास के मामले में पहले ही दिन से जरा ठीक रखे, मसलन ये कि हया का ख्याल करे, अगर उनको कपड़े नंगे कपड़े किस्म के जिसमें जिस्म ढलकता है ऐसे कपड़े पहनाए, उसके बाद क्या शिकायत करता है वो कि मेरी बीवी और ऐसी करती है और वैसी करती है। तो इफ्फत और पाक दामनी के साथ अगर जबान की कड़वी और तेज है तो फिर तकवा यही सिखाया, यहां सब्र कर लो बर्दाश्त कर लो, सब्र और बर्दाश्त कर लो, यूं समझो कि ये कुनैन की गोली है जो मेरे मलेरिया के बुखार को दुरुस्त करने वाली है, यानी ये तकवा पर कायम रखने वाली है। तो हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह से उस शख्स ने कहा 10 साल आपके साथ रहा मुझको कोई फायदा नहीं हुआ, क्योंकि मैंने आपसे मुझे कोई फायदा नहीं हुआ। तो फरमाया कि अच्छा ये बताओ 10 साल में तुमने कोई काम मेरा खिलाफ सुन्नत देखा, कहने लगा नहीं हजरत। मेरे शेख फरमाते कि हजरत जुनैद बगदादी रहमतुल्लाह आ कीजिए, और आ खींच कर फरमाया कि आ जिस जुनैद ने 10 साल अपने मालिक को नाराज न किया हो, जालिम इससे बढ़कर तू क्या करामत चाहता है। اس پر فرماتے ہیں الاستقامت فوق الف کرامہ، کہ استقامت ہزار کرامتوں سے بڑھ کے ہے، یعنی اللہ تعالیٰ کی نافرمانی اور معصیت نہ کرنا، گناہ سے بچنا، شریعت و سنت پر زندگی گزارنا، یہ ہزار کرامتوں سے بڑھ کے ہے. اور دیکھو اس زمانے کی ایک چیز ہے، اس کا بھی بہت خیال کریں، اور وہ یہ ہے کہ آج کل موبائل چونکہ بہت عام ہے، اب موبائل عام ہو گئے، اب اس موبائلوں میں واٹس ایپ اور اس قسم کی چیزیں آ گئی، ایسی اپلیکیشنز آ گئی، اب ان اپلیکیشن کے ذریعے سے ویڈیو اور تصویریں بہت عام ہو رہی ہیں. یاد رکھنا حرام اور گناہ کبیرہ ہے، یہ تصاویر، یہ ویڈیو، یہ حرام ہے، ان سے بچنے کا بہت اہتمام کریں. اگر ان چیزوں سے نہ بچے گا تو یاد رکھنا تقوی کی ہوا بھی نہ لگے گی، اگرچہ وہ کسی دیندار کی ویڈیو ہو، اگرچہ وہ کسی مولانا صاحب کی ویڈیو ہو، اللہ والے کی ویڈیو ہو، اگر اس نے جان بوجھ کر بجوائی ہے تو وہ اس گناہ میں شریک ہے، اور اگر کسی نے چھپ کر جبکہ وہ دین کا خادم اس پر راضی نہیں ہے چھپ کر بنائی ہے، تو پھر وہ جو بنانے والا ہے وہ اس کا ذمہ دار اور گناہگار ہوگا، وہ اپنی طرف سے برات کا اظہار اور اعلان کرے کہ جی ہم اس کو، یہ نہیں کہ چلو بن گئی تو اچھا چلو ہمیں بھی دکھا دو کیسی ہے، کیسا لگ رہا ہوں میں، چلو یار بنی گئی تصویر بنا ہی لیے تو تھوڑا سا اس میں کمپیوٹر میں ذرا جا کے اس کو ذرا فوٹو شاپ میں جا کے ذرا سیٹنگ اچھی کر دو، ایسا نہیں، اس گناہ سے بچے، بہت زیادہ بچے، کہ یہ ایسی چیز ہے انتہائی خطرناک ہے، حرام اور گناہ کبیرہ ہے، اس سے بہت بچے. اب یہ جو جدید موبائلوں کے ذریعے سے اب یہ جو چیزیں آ رہی ہے، وہ جی ہم نیوز دیکھتے ہیں، ہم فلاں دیکھتے ہیں، قرآن سن لیتے ہیں، میرے پیارے دوستوں کچھ بھی ہو بہرحال کام غلط ہے، اب اگر نیوز سننی ہے یا کوئی اور کام کرنا اس کے لیے دوسرے طریقے ہیں، وہ پرانا طریقہ وہ زیادہ اچھا ہے کہ جی نیوز معلوم کرنی ہے اخبار پڑھ کے اس کو ایک طرف کرتے ہیں بس، ٹھیک ہے اگر وہ پڑھتا ہے تو ٹھیک ہے، لیکن اس کو ایک طرف کر دے، یہ سب سے اچھا کام اور سہولت والا کام. اب یہ موبائل میں اپنی تصویریں، اپنے بچوں کی تصویریں، اپنی بیوی کی تصویریں، عجیب ہے، یہ دیندار حضرات کو بھی اس چیز میں ابتلا اور عام ہے، اس چیز سے اللہ تعالیٰ حفاظت فرما. لیکن ہم اہل بدعت کو کہتے ہیں کہ وہ یہ کر رہے ہیں وہ کر رہے ہیں، سر ہم اپنے گریبان میں جائیں گے ہم کیا کر رہے ہیں؟ دادا جب ان سے بات کہتے نا تو صاف کہہ دیتے ہیں، میاں تم کیا کر رہے ہو، ذرا یہ تو بتاؤ، تو صاف بات ہے نا. ہم ان کو کہتے پھرتے، ہم ان کو کہتے ہیں کہ وہ گستاخ رسول ہے، کہ نبی صلی اللہ علیہ وسلم کی شان میں گستاخی کرتے ہیں اس طرح کی حرکتیں کر کے، اور وہ ہمیں بولتے ہیں کہ درود شریف نہ پڑھتے. تو واقعی اگر گستاخ رسول کا، اور یہ دیکھے عاشق رسول کا نہ ہونے کا کہ ہم عاشق رسول نہیں ہیں، تو ایک طرح سے یہ صادق بھی آتے ہیں، اور اس کی دلیل یہ ہے کہ ہم اپنی عمل دیکھیں ہم کتنا سنتوں پہ عمل کرتے ہیں، کیونکہ عشق رسول کا معیار تو اتباع سنت ہے، یہی ہے معیار. اور درود شریف پڑھنا ہے، عشق رسول کے معیار دو ہیں، اتباع سنت اور درود شریف کا پڑھنا. اب میں اپنے گریبان میں جھانکوں، میں کتنی سنتوں پر عمل کرتا ہوں، کتنی سنتیں سیکھتا ہوں، اور درود شریف کتنا پڑھتا ہوں، اس سے پتا چل جائے گا کہ ہمارا عشق رسول کیا ہے. لہذا باقی کوئی معیار نہیں، اتباع سنت یعنی نبی صلی اللہ علیہ وسلم کی سنتوں پر عمل کرنا، اور درود شریف کو پڑھنا. اور حقیقت بات دیکھا جائے تو ہم لوگ درود شریف پڑھنے کے چور ہیں، نہیں پڑھتے ہم لوگ درود شریف نہیں پڑھتے، اور سنتوں کا تو کیا کہ ہمارے اعمال سنت کے مطابق نہیں ہیں. لہذا اعمال کو سنت کے مطابق بنائے اور درود شریف کا اہتمام ہو. میں یہ نہیں کہتا اتنا کثرت سے پڑھے کہ ہر وقت دماغ گرم ہو جائے، ایسا نہیں، لیکن جیسے حضرت نے فرمایا معمولات میں ایک تسبیح تو پڑھے. اللہ تعالیٰ اپنے کرم سے توفیق عطا فرمائے، ہر گناہ معصیت سے بچائے، اور شریعت و سنت پر چلنے والا اپنے کرم سے ہمیں بنا دے. اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم کی جو ہے وہ قدردانی یہی ہے کہ ہم سنت پر عمل کریں، یہ آپ صلی اللہ علیہ وسلم کی قدردانی ہے. باقی ہم نعت شریف پڑھیں، گنگنائیں، سنیں، لیکن ہمارا کام خلاف سنت ہو تو میرے دوستوں سے کیسے فائدہ ہوگا. اللہ تعالی ہماری غفلتوں کو دور فرمائے، ہماری نیتوں کو خالص فرمائے، اور اللہ تعالی اپنے کرم سے ہماری جو مشکلات ہیں وہ اپنے کرم سے اس کو دور فرمائے. وہ جادو بھی برحق ہے، جادو بھی برحق ہے، لیکن جو پہلے اصولی چیز ہے اس کو ٹھیک کریں. اور اس کے لیے حضرت والا نے کہا جو یہ نسخہ ہے تینوں کل صبح شام پڑھنے کا، اس سے بڑھ کر کوئی وہ نہیں ہے، اس کو کریں. کیونکہ عاملوں کے چکر تو ہم پورے نہیں کر سکتے، ان کو زعفران، ان کو مرغیاں، کالے بکرے اور ان کے مشک اور ان کے عود، خوشبو والوں کا کام چلے گا، باقی کسی کا کام وہ نہیں ہے. عود کی لکڑیاں بھی چلیں گی اور جو بھی چلے گا، تو اس کو ہم پورا نہیں کر سکتے، سب سے بڑی چیز ہے. اور جن ہے، جن میں کوئی ایسی جن بھی یاد رکھنے دیں، آپ اس کو تڑی لگا دیں ایک دفعہ، انشاءاللہ وہ کچھ نہیں کرے گا. بولے مرد کا بچہ ہے تو سامنے آ کے بات کر، کچھ نہیں. بات کیا ہے کہ ہمارا دل کمزور ہے، گناہوں کی نوسط سے ہمارا دل وہ نہیں ہے. اگر ہمارے دل پر اللہ کا ہاتھ ہو، اطاعت اور فرما برداری سے، سنت پر عمل کرنے سے ہمارے قلب میں نور ہو، یہ جن کچھ نہیں کر سکتا. ہمیں آگے یہ اتنی وہ نہیں ہے. اللہ تعالیٰ صاف فرمائے تو جن ڈرتے تھے انسانوں سے، سورہ جن پڑھے تو جن ڈرتے تھے، لیکن اب ہم نے گناہ کیے تو ہم ڈرنا شروع ہو گئے. وہ بےچارے ہم سے ڈرنے والے، ہم ان سے ڈر رہے ہیں. دیکھو ساری دنیا پہ کس کا قبضہ ہے؟ انسانوں کا قبضہ ہے نا، ساری دنیا پہ تو انسان کا قبضہ ہے، تو اصل تو انسان کا وہ ہے، یہ جن سے کیا وہ کرتا ہے؟ چل تو اپنا کام کر بھائی جا. لیکن بات ہے تقوا کی، اللہ تعالیٰ اپنے کرم سے حفاظت فرمائے، قلب کو مضبوط فرمائے، یہ بہت اہم چیز ہے. باقی یہ دنیا کی ٹھیک ہے، اس سے انکار نہیں ہے کہ جادو بھی ہوتا ہے، وہ بھی ہوتا ہے. اس کے تینوں کل پڑھے، اس پر عمل کرے اور گناہ سے بچے بس. باقی بیماری اور یہ سب چیزیں تو لگی ہوئی ہیں، ہر آدمی ہر بیماری کو جادو سے جوڑنا اور ہر بیماری کو عمل سے، سفلی عمل سے جوڑنا، یہ ٹھیک نہیں ہے. یہ دنیا کی ہے. دیکھو نا ہم کھاتے پیتے ہیں، اس کے بھی اثرات ہوتے ہیں، موسم کے اثرات ہوتے ہیں، پھر انسان ہے، تھکاوٹ کے اثرات ہوتے ہیں، یہ سب چیزیں بھی ہے. اب ہر چیز کا اثر جادو اور یہ نہیں ہے بھائی. لہٰذا اس کا یہ کام کرے، تینوں کل پڑھے، صبح شام پڑھے، اور زیادہ معلوم ہوتا ہے واقعی جادو ہے تو زیادہ مرتبہ پڑھ لے، کہ اس سے زیادہ مرتبہ کر لے، یعنی دن میں پانچ دفعہ بھی پڑھ لے، کہ ہر نماز کے بعد پڑھ کے اپنے اوپر دم کر لے، اپنی اولاد پر، اپنے گھر والوں پر دم کرے، انشاءاللہ سب عافیت رہے گی. وآخر دعوانا ان الحمدللہ رب العالمین. اگر جن سن رہے ہوں یا دوسرے تو ان کو بتانا نہیں. ہاں اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد واصحابه وبارك وسلم. اللهم انك عفو كريم تحب العفو فاعف عنا. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين. اللهم اجعلنا للمتقين اماما. اللهم اجعلنا للمتقين اماما. اللهم اجعلنا للمتقين اماما. اللهم انا نسالك العفو والعافيه في الدنيا والاخره. اللهم انا نسالك العفو والعافيه في الدنيا والاخره. اللهم انا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الاعداء. اللهم انا نسالك رضاك والجنه ونعوذ بك من سخطك والنار. اللهم انا نسالك من خير ما سالك من نبيك محمد صلى الله تعالى عليه وسلم، ونعوذ بك من شر ما استعاذ من نبيك محمد صلى الله تعالى عليه وسلم. وانت المستعان وعليك البلاغ، ولا حول ولا قوه الا بالله. یا اللہ اپنے کرم کے صدقے میں ہم سب کو معاف فرما، چھوٹے گناہ بڑے گناہ یا اللہ جان بوجھ کر کیے ہو، غیر شعوری طور پر گنو، ہر گناہ کو معاف فرما. یا اللہ دن کے اجالے میں ہو، رات کے اندھیرے کے گناہ کو معاف فرما. یا اللہ تعالی ہر قسم کے گناہ کو معاف فرما، چاہے اخلاقی گناہ ہو، یا اللہ ظاہری گناہ ہو، باطنی گناہ، ہر گناہ کو معاف فرما. 100% اپنی فرما برداری والی حیات عطا فرما. 100% شریعت و سنت پر چلنے والا بنا دیجئے. یا اللہ تعالی ہمارے اعمال کے معاملے میں جو سستی اور غفلت ہے، اس سستی اور غفلت کو دور فرما، اپنا دھیان عطا فرما، اپنی محبت عطا فرما. یا اللہ تعالی اپنے کرم سے ہم سب کو روحانی ترقی عطا فرما دیجئے، اور تقوی والی حیات عطا فرما، اپنی محبت کامل عطا فرما، آپ کی محبت کے تقاضوں پر عمل کی توفیق عطا فرما. یا اللہ اپنے پیارے رسول صلی اللہ تعالی وسلم کی محبت کامل عطا فرما، ایک ایک سنت پر عمل کی توفیق عطا فرما، ایک ایک سنت پر مر مٹنے کی توفیق عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں یا اللہ اللہ والوں کی محبت عطا فرما, اپنے مشائخ کی محبت عطا فرما, علماء ربانیین کی محبت عطا فرما, نیک لوگوں کی محبت عطا فرما. یا اللہ نیک لوگوں کا ساتھ نصیب فرما دیجئے دنیا میں بھی اور آخرت میں بھی. یا اللہ نیک اعمال کی محبت عطا فرما, وہ اعمال جو آپ کی محبت کا ذریعہ ہے ان کی محبت عطا فرما, اور ان اعمال پر عمل کی توفیق عطا فرما. یا اللہ اپنے کرم سے گناہوں سے ہماری حفاظت فرما, 100% تقوی والی حیات عطا فرما دیجئے. یا اللہ 100% تقوی والی حیات عطا فرما دیجئے. جن گناہوں پر آج تک ہم نے توبہ نہیں کی, یا اللہ اپنے کرم سے ان پر توبہ کی توفیق عطا فرما. ہمارے دلوں کو نرم فرما, ہمارے دلوں کو توبہ کی طرف راغب فرما. اور یا اللہ اپنے کرم کے صدقے میں گناہوں کو جڑوں سے پاک صاف فرما. اور یا اللہ ان گناہوں کی نحوست کو بھی ختم فرما, ان کے جو مضر اثرات اور منحوس اثرات جہاں جہاں گئے ہیں اللہ اپنے کرم سے تمام اثرات کو ختم فرما دیجئے. اور ہم سب کو, ہمارے گھر والوں کو, ہماری اولادوں کو, ہمارے رشتہ دار دوست احباب کو, سارے عالم کو, مسلمانوں کو یا اللہ عافیت نصیب فرما. یا اللہ جس کے حلال عافیت فراوانی اور آسانی کے ساتھ عطا فرما دیجئے. یا اللہ اہل مقروض کے قرضوں کو ادا فرما, ہم سب کو حلال روزگار عافیت فراوانی اور آسانی کے ساتھ عطا فرما دیجئے. ہمارے مریضوں کو شفا عطا فرما, جو ہمارے پیارے دنیا سے جا چکے ہیں ان کی بے حساب مغفرت فرما, درجات کو بلند فرما, رحمت نازل فرما دیجئے. اور یا اللہ ہمیں دینی اور اخلاقی ترقی نصیب فرما, یا اللہ تقوی میں ترقی عطا فرما. اور یا اللہ اپنے کرم سے ہمارے دین کو کامل فرما, علم نافع عطا فرما, علم پر عمل کی توفیق عطا فرما, عمل میں اخلاص عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں ہمارے دلوں کو اپنی محبت کے لیے خاص فرما. سلامتی ایمان سلامتی آدھا کے ساتھ دنیا میں رکھیے, سلامتی ایمان سلامتی آدھا کے ساتھ دنیا سے لے جائیے. یا اللہ ہمارے ملک میں, شہر میں, ملک میں امن کو قائم فرما. اور یا اللہ تعالی شریعت کو نافذ فرما, شریعت کے نفاذ کی راہ استوار فرما. اور اللہ اپنے کرم سے ہم سب, ہماری جانوں کو, ہمارے مال کو, ہماری آبرو کو دین اور شریعت اور سنت کی سربلندی کے لیے استعمال فرما لیجئے. یا اللہ اپنے کرم کے صدقے میں ہماری زراعت میں, تجارت میں برکت فرما, معیشت میں برکت فرما دیجئے, ہمارے گھروں میں برکت فرما, ہمارے علم میں برکت فرما, ہمارے ایمان میں برکت فرما, ہمارے اعمال میں برکت فرما. یا اللہ اپنے کرم کے صدقے میں ہماری زندگیوں میں برکت فرما, اولادوں میں برکت فرما دیجئے. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. ربنا تقبل منا انک انت السمیع العلیم. وصلی اللہ تعالی علی خیر خلق محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین. اللہ تعالی قبول.